यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगको पुनः आग्रह। आचार संहिताको उल्लंघन गर्नेको उम्मेद्वारी रद्द र 1,00,000 सम्मको जरिवानाको सिफारिश पठाउन सम्बन्धित कार्यालयहरूलाई निर्वाचन आयोगको निर्देशन। विभिन्न स्थानीय तहका विभिन्न पदमा 353 जना निर्विरोध। गोर्खा र मकवानपुरमा भएका सवारी दुर्घटनामा 6 जनाको मृत्यु। मुस्लिम समुदायको पर्व ईद उल फित्र आज। विश्व प्रेस स्वतन्त्रता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै र भारतमा कोरोना संक्रमण फेरि बढ्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा 353 जना उम्मेद्वार विभिन्न पदमा निर्विरोध भएको जनाएको छ। आयोगमा हिजो आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले 753 वटा स्थानीय तहमा 6,743 दलित महिला सदस्य पदका लागि हुने निर्वाचनका लागि 170 दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको जानकारी दिनुभयो। आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले आचार संहिताको प्रावधान विपरीत उम्मेद्वार तथा राजनैतिक दलप्रति लक्षित मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकाले यस्ता गलत र भ्रामक प्रकृतिका कार्य नगर्न आयोगले चेतावनी दिएको बताउनुभयो।
स्थानीय तह सदस्य निर्वाचन 79 उम्मेद्वार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको र यस्ता गलत भ्रामक चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रूपमा असर पार्ने गलत सामग्री सामाजिक सञ्जालमा पोस्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकोले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न, नगराउन सबैमा आयोगले कडा चेतावनी दिएको छ।
निर्वाचनको मिति नजिकिँदै गएको समयमा इन्टरनेट सेवा प्रदायक संघ नेपालले इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगको गम्भीर ध्यान आकर्षण भएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो। स्थानीय तह निर्वाचनका लागि हालसम्म 64 जिल्लाका 1,32,21,000 मतपत्र ढुवानी गरिएको र काठमाडौँबाट एकै दिनमा ढुवानी गर्न सकिने मध्य प्रदेश र बागमती प्रदेशका केही जिल्लाहरूमा ढुवानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई पुनः आग्रह गरेको छ। आयोगले प्रेस विज्ञप्ति जारी गरी केही स्थानमा निर्वाचन आचार संहिता विपरीत कार्य भइरहेकाले राजनैतिक दल, उम्मेद्वार, निर्वाचन प्रतिनिधि र कुनै पनि व्यक्तिले आचार संहिता विपरीतका प्रचारात्मक सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेद्वार रहनुभएका केशव स्थापितले वैशाख 15 गते तुम्बाडा स्थित नेशनल कलेजमा आयोजना गरिएको छलफल कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यान आकर्षण भएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तह निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचार संहिता उल्लंघन गर्ने राजनैतिक दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चित्त बुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दललाई सचेत गराएको आयोगले जनाएको छ। यसै गरी नवलपरासी, बर्दघाट, सुस्ता, पूर्व जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 निर्वाचित नेपाली कांग्रेसका उम्मेद्वार शशांक कोइरालाको अभिव्यक्तिले आचार संहिताको मूल आधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब यस्ता अभिव्यक्ति नदिन सचेत गराएको पनि आयोगले जनाएको छ। निर्वाचन आयोगले तोकेको भन्दा बढ़ी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनुभएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचार संहिता कार्यान्वयनप्रति सचेत गराएको छ। नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेद्वार तथा पार्टीले समर्थन गरेका उम्मेद्वारका विरूद्ध विद्रोही उम्मेद्वारी दर्ता गराएका र त्यस्ता उम्मेद्वारका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यलाई आफ्नो उम्मेद्वारीप्रति पुनर्विचार गर्न आग्रह गरेको छ। उम्मेद्वारी दिएका सदस्यहरूले सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेद्वारी निष्क्रिय गर्न र आधिकारिक उम्मेद्वारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन कांग्रेसले विज्ञप्ति जारी गर्दै अपील गरेको छ। वैशाख 21 गते भित्र आफ्नो उम्मेद्वारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेद्वार र पार्टीले समर्थन गरेका उम्मेद्वारलाई विजयी बनाउने कार्यमा सहयोग गर्न पनि नेपाली कांग्रेसले निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ। वैशाख 30 हुने निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भएका कामको समीक्षा र आगामी योजनाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलले जानकारी दिनुभयो। बैठकमा गृहमन्त्री खाँडले निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा प्रबन्धमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो। गृहमन्त्री खाँडले निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडपहरू हुन सक्ने भन्नुहुँदै उक्त विषयमा सचेत रहन र झडपबारे सूचना पाउने बित्तिकै सुरक्षा निकायलाई एक अर्काबीच समन्वयमा अगाडि बढ़न निर्देशन दिनुभयो। स्थानीय तहमा प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष पदमध्ये एकजना महिला उम्मेद्वार हुनुपर्ने व्यवस्था भए पनि पाल्पामा 2074 सालको स्थानीय निर्वाचनमा भन्दा यसपटक महिला उम्मेद्वारको संख्या कम रहेको छ। विष्णु खनालको रिपोर्ट।
पाल्पामा यसपटकको स्थानीय निर्वाचनमा 2074 सालको स्थानीय निर्वाचनमा भन्दा महिला उम्मेद्वारी कम परेको छ। उम्मेद्वार भएका महिलाहरू महिला आत्मनिर्भरता, क्षमता अभिवृद्धि, स्वरोजगारमूलक कार्यक्रम जस्ता चुनावी योजना बनाएर अगाडि बढेका छन्। स्थानीय गीता घिमिरे।
सरकारले प्रदान गरेको प्रमुख र उपप्रमुखको पदमा 50% सहभागिताको सुनिश्चित गरेको महिलाहरूको अधिकारलाई चाहिँ खोसिएको अवस्था छ र महिलाहरूसँग जोडिएका हरेक काम र क्रियाकलापहरू महिला प्रतिनिधि भएर नै त्यहाँ गएर ती अधिकारहरू चाहिँ सुनिश्चित गर्न सकिन्छ।
अधिकांश स्थानीय तहमा 5 वर्षसम्म उपप्रमुख तथा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका महिलाहरू नेतृत्व लिन सक्षम छन्। प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष दुवै पदमा पुरूष नै नेतृत्वमा रहे महिलाहरूको हक अधिकार कुण्ठित हुने बताउनुहुन्छ छराकी स्थानीय मीना रायमाझी।
अहिलेको यो राजनीतिक अवस्था हेर्दाखेरि महिलाहरूको अधिकार कुण्ठित गरिएको जस्तो अनुभव भएको छ। अध्यक्ष र उपाध्यक्षमा दुईटै पुरूषहरू निर्वाचित भएर आउँदाखेरि महिलाहरूको हकहितका कुराहरू, महिला का कार्यक्रमहरू कस्तो अवस्थामा उहाँहरूले ल्याउनुहुन्छ भन्ने हामीलाई चिन्ताको विषय बनेको छ।
जिल्लामा 2074 सालको स्थानीय निर्वाचनमा 513 महिलाले विभिन्न पदमा उम्मेद्वारी दिएकोमा अहिले जिल्लामा त्यो संख्या घटेर 447 झरेको छ। जिल्लामा 103,010 महिला मतदाता रहँदा पुरूष मतदाताको संख्या 96,680 रहेको छ। जिल्लामा पुरूष भन्दा 6,330 महिला बढी मतदाता छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुकमा
6 अध्यक्ष अथवा मेयरमा 24 उपाध्यक्ष अथवा उपमेयरमा महिला सदस्य अनि दलित महिला सदस्य गरेर टोटल हाम्रो 447 महिला उम्मेद्वारहरूको मनोनयन भएको छ।
विभिन्न दलहरू बीच निर्वाचनमा हुने तालमेलले समेत महिला उम्मेद्वारको संख्यामा कमी आएको पाइएको छ। भर्षक नेतृत्व तहमा पुरूष नै हुनुपर्छ भन्ने मनस्था समाजमा विद्यमान छ। यो मान्यतालाई हटाउँदै महिलालाई समेत पुरूष सरह समान नेतृत्व दिनुपर्ने माग उठ्न थालेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पाबाट लागू कञ्चनपुरतर्फ। आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। हरिशचन्द्र बाको रिपोर्ट।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुर जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबूत बनाइएको छ। कञ्चनपुरका 9 पालिकाहरू, सबै मतदान केन्द्रहरू र भारतसँग सीमा जोड़िएका क्षेत्रहरूलाई विशेष मध्यनजर गर्दै सुरक्षा व्यवस्था तयारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो।
नेपाल प्रहरी र म्याडी प्रहरी मतदान केन्द्रको पहिलो घेरामा रहने, त्यसपछि शस्त्र प्रहरी, त्यसपछि आर्मी रहने गरी सुरक्षा व्यवस्था तयारी गरिएको छ र सबै मतदान केन्द्रहरूको अनुगमन गरेर मतदान केन्द्रहरूमा मतदाताहरू सहज रूपमा आएर स्वतन्त्र रूपमा निष्पक्ष चुनावको लागि आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण सिर्जना गर्ने गरी हामीले सुरक्षा व्यवस्थाहरू गरेका छौँ।
सुदूरपश्चिम प्रदेशका 9 जिल्ला मध्ये कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला भारतसँग सीमा जोडिएका जिल्ला हुन्। जसमध्ये डडेलधुरा जिल्ला बाहेकका 4 जिल्लामा नेपाल भारत आवागमनका लागि ठाउँ ठाउँमा सीमा नाकाहरू राखिएको छ। ती सबै नाकाहरू यही वैशाख 27 गते राति 12 बजेदेखि बन्द गर्ने सम्बन्धमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच सहमति भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी भोला रावलले बताउनुभयो।
हाम्रो सम्बन्धित पार्टीको काउन्टर पार्टीसँग मिटिङ समेत भइसकेको छ। 27 गते रात 12 बजेबाट सीमा चाहिँ सिले विशेष अवस्थामा बाहेक जस्तो बिमारी आदि इत्यादि बाहेक सबै बन्द हुन्छ।
वैशाख 30 गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि जनघनत्वको अवस्था, भौगोलिक बनावट, विगतमा शान्ति सुरक्षालाई असर पुर्याउने गरी भएका गतिविधि, राजनीतिक, सामाजिक र आर्थिक रूपले चुनौतीपूर्ण रहेका ठाउँहरूलाई मध्यनजर गर्दै मतदान केन्द्रहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील केन्द्र गरी 3 भागमा वर्गीकरण गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश 2079 स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्री परिषदका बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो। सरकारले द्विवार्षिक सुस्याहार केन्द्र संचालनका लागि निजामती कर्मचारी श्रीमती संघसँग थप 5 वर्षको सम्झौता गर्न महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति पनि दिएको छ। लोकसेवा आयोगको सिफारिशमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका 3 अधिकृतहरूलाई राजपत्राङ्कित प्रथम श्रेणीमा बढ़ुवा गर्ने समेत सरकारले निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचना र संचार प्रविधिको क्षेत्रमा गुणात्मक विकासको नीति अप्नाइएको बताउनु भएको छ। 5 राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा हिजो ललितपुरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री कार्कीले सार्वजनिक सेवालाई नतिजामुखी बनाउन सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सूचना प्रविधिको गुणात्मक विकासको नीति लिएको उल्लेख गर्नुभयो।
सार्वजनिक सेवाहरू पारदर्शी, विश्वसनीय, सुरक्षित, सरल, सहज, गुणस्तर युक्त भई सामाजिक तथा आर्थिक विकासको माध्यमबाट दिगो विकास र गरिबी न्यूनीकरणका लक्ष्यहरू हासिल गरी समग्र देश विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ। वर्तमान सरकारले हाम्रो विगतको अनुभव, विगतमा हामीले तयार पारेका नीति तथा समय अनुरूप बदलिएको सोच अनुरूप सूचना तथा संचार प्रविधिको क्षेत्रमा गुणात्मक विकास गर्ने नीति लिएको छ। सूचना प्रविधिको क्षेत्रमा भएको विकाससँग बढेको चुनौतीको सामना गर्न समेत सरकारले सो सम्बन्धी नीतिगत व्यवस्थाको कार्य अगाडि बढाएको छ।
मन्त्री कार्कीले सूचना तथा संचार प्रविधिलाई व्यवस्थित गर्न नीति निर्माणसँगै संयन्त्र विकास र सुधारका कार्यलाई उच्च प्राथमिकता दिएको बताउनुभयो।
सूचना तथा संचार प्रविधिलाई व्यवस्थित गर्नका लागि नेपाल सरकारले नीतिगत, कानून, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्यहरू उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई तीव्रताका साथ अगाडि बढ़ाइएको छ। विभिन्न निकायहरूबाट प्रदान गरिएका थप सार्वजनिक सेवाहरूलाई नागरिक एपमा आबद्ध गर्ने कार्य भइरहेको छ। व्यवस्थित तथा सुरक्षित साइबर स्पेसको लागि साइबर सुरक्षा नीति निर्माणको कार्य अगाडि बढ़ाइएको छ। साइबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई प्राथमिकतामा राखिएको छ।
मन्त्री कार्कीले सूचना प्रविधिको विकास र विस्तारमा सार्वजनिक र निजी क्षेत्र लगायत सरोकारवाला निकाय सबै एकजुट भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले सूचना प्रविधिका क्षेत्रमा पूर्वाधार विस्तार र गुणस्तरमा सुधार गरी सबैको पहुँच योग्य सूचना प्रविधिको विकास गर्न मन्त्रालय लागि परेको बताउनुभयो। कार्यक्रममा सूचना र संचार प्रविधिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्ति तथा संस्थालाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। गोर्खा र मकवानपुरमा भएका दुर्घटनामा 6 जनाको मृत्यु भएको छ। गोर्खामा जन्ती बोकेको स्कार्पियो जीव दुर्घटनामा परि हिजो साँझ 3 जनाको मृत्यु भएको हो। चितवनबाट जन्ती लिएर गएको जीप फर्कने क्रममा सिरान्चोक गाउँपालिका 5 आरू बोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी उपरीक्षक एसपी केदार खनालले जानकारी दिनुभयो। जीप आरू बोटेको फिरफिरे भीरबाट झण्डै 200 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि मृत्यु भएकाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ। यस्तै मकवानपुरको मकवानपुर गढ़ी 1 घट्टे पाखा स्थित राष्ट्रिय गौरवको आयोजना काठमाण्डु तराई द्रुतमार्ग निर्माण स्थलमा माटो फाल्ने क्रममा लोडर दुर्घटना हुँदा 3 जना चिनिया कामदारको मृत्यु भएको छ। दुर्घटनामा 1 नेपाली नागरिक तथा 2 चिनिया नागरिक गरी 3 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। अरबी पात्रो हिजरी सम्बत अनुसार 10 औं महिनाको पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूला बड़ाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदैछन्। 10 औं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि 3 दिनसम्म आफूभन्दा ठूला बड़ा कहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई खजूर लगायत मिठा खानेकुरा खान दिने प्रचलन छ। खुशीपूर्वक दान गरेर दिन दुखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईद उल फित्र भनिएको हो। अरबी पात्रो अनुसार 9 औं महिना को अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मंसूर हुसेनले जानकारी दिनुभयो। ईद उल फित्रका अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व ईदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा ईदको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यस पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ। ईद उल फित्रका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्म निरपेक्ष मुलुक रहेको उल्लेख गर्नुहुँदै विभिन्न समुदायका चाडबाड़ रीतिरिवाज धर्म संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै लगेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख शान्ति सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले शुभकामना सन्देश मार्फत धार्मिक सांस्कृतिक विविधताभित्रको हाम्रो एकता हाम्रो पहिचान भएको उल्लेख गर्नुहुँदै धर्म संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र सम्वर्धन गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज स्नान दान पूजा लगायत विभिन्न धार्मिक कार्य गरी मनाइँदैछ। आजका दिन श्रद्धापूर्वक गरिएको दानले कहिल्यै नाश नहुने अर्थात अक्षय फल दिने भएकाले यसलाई अक्षय तृतीया भनिएको हो। यो पर्व गर्मी समयमा पर्ने भएकाले घामबाट बस्न छाता तातो जमीनबाट सुरक्षित रहन जुत्ता र तिर्खा मेट्न शरबत दान गर्ने प्रचलन छ। शास्त्रहरूमा अन्न र पानीलाई प्राण सरह मूल्यवान ठानिएकाले आज अलैची सुकमेल र घिउ मिसाइएको सातु तथा मरिच पिप्ला एवं सखर राखेर तयार पारिएको शरबत दान गर्नाले प्राणदान गरे बराबरको पुण्य मिल्ने विश्वास गरिन्छ। पौराणिक कथन अनुसार शिव पार्वतीको विवाह भएको आजकै दिनदेखि सत्ययुगको प्रारम्भ भएको मानि आजको दिनलाई युगादि पनि भन्ने गरिएको छ। प्रहरी महानिरीक्षक नियुक्ति विरूद्ध प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको छ। एआईजी पोखरेलले आफू वरिष्ठ र कार्य सम्पादन मूल्याङ्कनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिची दिनुभएको हो। आइतबार बसेको मन्त्री परिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको थियो। नेपाल प्रहरीका महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई दर्जियानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले दुवैजनालाई दर्जियानी चिन्ह प्रदान गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला साहित्य र संगीतले प्रतिविम्बित गर्ने गरेको बताउनु भएको छ। नातिकाजी स्मृति समाजले हिजो राष्ट्रपति कार्यालयमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको सकारात्मक रूपान्तरणमा कला साहित्य र संगीतको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभयो। राष्ट्रपति भण्डारीले कलाकारहरू सभ्यताका वाहकहरू भएका र तिनका सृजनाहरू राष्ट्रका अमूल्य निधि र सम्पदा भएको पनि उल्लेख गर्नुभयो।
स्रष्टाहरूको अथक साधनाबाट सृजित मौलिक सृजनाले नै राष्ट्रको पहिचान स्थापित गर्दछ। त्यसैले कलाकारहरू सभ्यताका वाहक हुन् भन्ने भने उनीहरूले गरेका सृजनाहरू राष्ट्रका अमूल्य निधि र सम्पदा हुन्। नेपाली संगीतको विकास र सम्वर्धनमा राज्य निजी क्षेत्र र स्रष्टाहरूको व्यक्तिगत रूपमा भए गरिएका प्रयत्नहरूको फलस्वरूप नै नेपाली संगीतले आजको स्वरूप हासिल गरेको हो भन्ने मलाई लागेको छ।
समारोहमा राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान 2077 गायन विधायकी नुपुर बेनर्जी भट्टाचार्यलाई प्रदान गर्नुभयो। समारोहमा नेपालको कला साहित्य र संगीत क्षेत्रमा योगदान पुर्याउने हुने स्रष्टाहरूलाई सम्मान तथा विभिन्न विधाका पुरस्कार प्रदान गरिएको थियो। विश्वभर प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। सन् 1991 युनेस्को साधारण सम्मेलनको 26 सत्रमा अनुमोदनको सिफारिशपछि 1993 संयुक्त राष्ट्रसंघको महासभाले मे 3 तारीकको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना संक्रमण फेरि बढ़न थालेको छ। आइतबार र सोमबार साँझसम्म थप 3127 जनामा संक्रमण पुष्टि भएको छ भने 26 जनाको मृत्यु भएको छ। विगत केही महिना न्यून बिन्दुमा पुगेको कोरोनाका नयाँ संक्रमितको संख्या 3000 नागेको यो लगातार 5 दिन रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। रूस युक्रेन युद्धका क्रममा हालसम्म 55 लाख बढ़ी मानिसले युक्रेन छोड़ेको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्धका कारण युक्रेनको मारियोपोल र डोनबसमा धेरै नागरिकहरू फँसिरहेका र उनीहरूलाई त्यहाँबाट निकाल्ने प्रयास भइरहेको पनि जनाइएको छ। अब आर्थिक समाचार।
आसमन्त्री जनार्दन शर्माले कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने योजना रहेको बताउनु भएको छ। सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारको योजना कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री शर्माले उद्योगलाई सरकारले जग्गा उपलब्ध गराउन तयार रहेको र निजी क्षेत्रलाई योजना सहित आउन आग्रह गर्नुभयो। अर्थमन्त्री शर्माले नेपालका कुन वस्तुमा भन्सार बढ़ी भएर उत्पादन नै नसक्ने अवस्थामा पुगेका छन् त्यसबारे पनि सरकारले पुनरावलोकन गर्ने बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी बजेटले देशभित्र उत्पादन र उत्पादकत्व बढ़ाउने गरी प्रभावकारी नीति ल्याउनु आवश्यक भएकोमा जोड़ दिनुभयो। मुस्ताङमा पश्मिना बनाउने कच्चा पदार्थ भुवा संकलन र प्रशोधन गर्ने नयाँ शिप्र प्रविधि प्रयोग गरिने भएको छ। नेपाल पश्मिना उद्योग संघद्वारा विश्व व्यापार संगठन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय संघको समन्वयमा काजिकिस्तानको प्रविधि र शिप भित्राइएको हो। चंग्रा पालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाई गुणस्तर सुधार गर्न विदेशी सिप सहितको तालिम सञ्चालन गरिएको संघले जनाएको छ। संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले च्याङ्राको शरीरबाट भुवा निकाल्ने काइयो भित्राएर त्यसको प्रयोगका विषयमा मुस्ताङका 35 किसानलाई तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस, वर्षा 24.8 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:39 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगको पुनः आग्रह। आचार संहिताको उल्लंघन गर्नेको उम्मेद्वारी रद्द र 1,00,000 सम्मको जरिवानाको सिफारिश पठाउन सम्बन्धित कार्यालयहरूलाई निर्वाचन आयोगको निर्देशन। विभिन्न स्थानीय तहका विभिन्न पदमा 353 जना निर्विरोध। गोर्खा र मकवानपुरमा भएका सवारी दुर्घटनामा 6 जनाको मृत्यु। मुस्लिम समुदायको पर्व ईद उल फित्र आज, विश्व प्रेस स्वतन्त्रता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै र भारतमा कोरोना संक्रमण फेरि बढ्दै। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।